پیش خدمت ہے پروگرام ہر دم رواں ہے زندگی, پیشکش یاسمین جمیل.
السلام علیکم. وائس آف امریکہ واشنگٹن سے پروگرام ہر دم رواں ہے زندگی کے ساتھ یاسمین جمیل حاضر ہے. اس پروگرام کو آپ تک پہنچانے کے لیے ہمارے ساتھ تکنیکی تعاون کر رہے ہیں پروڈیوسر ویٹو میر اور انجینئر نشوان کالی. ہمارا یہ پروگرام میڈیم ویو 972 پر پاکستان اور بھارت کے لیے, جبکہ دنیا بھر میں ہمارے سننے والوں کے لیے انٹرنیٹ پر براہ راست نشر ہو رہا ہے. ہماری ویب سائٹ urduvoa.com پر, جہاں آپ اس کی ریکارڈنگ پروگرام کے بعد کسی بھی وقت سن بھی سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے, جبکہ اس کی ریکارڈنگ پروگرام کے بعد مستقل طور پر ہر دم رواں ہے زندگی کے فیس بک پیجز پر پوسٹ کر دی جائے گی, جس سے آپ کسی بھی وقت سن بھی سکیں گے اور شیئر بھی کر سکیں گے. ہمارے لنکس ہیں facebook.com/hardamrawahaizindagi اور ہمارا دوسرا لنک ہے facebook.com/yasmeenjameelvoaurdu, اور انہی لنکس پر آپ ہماری مہمان کا تصویری تعارف بھی حاصل کر سکتے ہیں. تو لیجئے آج کا پروگرام شروع کرتے ہیں. وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں آج ہماری مہمان ہیں امریکی حکومت کے فل برائٹ اسکالر پروگرام کے تحت یہاں پنسلوینیا اسٹیٹ یونیورسٹی میں لرننگ ڈیزائن اینڈ ٹیکنالوجی میں پی ایچ ڈی کرنے والی پاکستانی اسکالر فریحہ حیات سلمان. ہماری مہمان فریحہ حیات سلمان دنیا کے 3 بر اعظموں ایشیا, یورپ اور امریکہ کے ہائر ایجوکیشنل انسٹیٹیوٹس میں تعلیم, تدریس اور ریسرچ کا تجربہ رکھتی ہیں. وہ یونیورسٹی آف کراچی سے انگلش لنگوسٹکس میں اور یونیورسٹی آف لندن کے انسٹیٹیوٹ آف ایجوکیشن سے ایجوکیشنل اینڈ سوشل ریسرچ میں ڈسٹنکشن کے ساتھ ماسٹرز کر چکی ہیں. فریحہ حیات سلمان آغا خان یونیورسٹی پاکستان کے انسٹیٹیوٹ فار ایجوکیشنل ڈیولپمنٹ کے ایم ایڈ پروگرام کی فیکلٹی ممبر رہ چکی ہیں. لندن کے امپیریل کالج میں ریسرچ اسسٹنٹ رہ چکی ہیں. برک بیک کالج یونیورسٹی آف لندن میں تدریس کے فرائض سر انجام دے چکی ہیں. امریکہ کی پنسلوینیا اسٹیٹ یونیورسٹی میں موبائل ٹیکنالوجیز لرننگ پروجیکٹ کی ریسرچ فیلو رہ چکی ہیں, اور اسی یونیورسٹی میں اس وقت پی ایچ ڈی کر رہی ہیں جو فوکسڈ ہے ڈیجیٹل گیم لرننگ پر. ہماری مہمان سے سوال پوچھنے کے لیے, پروگرام کے دوران کال کرنے کے لیے مفت کال کا ہمارا نمبر ہے 0800-777-89, اور فیس بک پر سوال پوسٹ کرنے اور اس پروگرام کو اس وقت لائیو سننے کے لیے ہمارا لنک ہے facebook.com/hardamrawahaizindagi, اور ہمارا دوسرا لنک ہے facebook.com/yasmeenjameelvoaurdu. ہماری مہمان اس وقت موجود ہیں پنسلوینیا سے ٹیلی فون پر ہمارے ساتھ. السلام علیکم فریحہ حیات سلمان صاحبہ.
السلام علیکم. وعلیکم السلام یاسمین.
بے حد شکریہ آپ نے ہمارے اس پروگرام کے لیے وقت نکالا, اور پروگرام کا آغاز کرتے ہیں آپ سے. ہمارا پہلا سوال یہ ہے کہ دنیا کے 3 بر اعظموں کے تعلیمی اداروں میں کسی وقفے کے بغیر تعلیم, تدریس اور ریسرچ کے مواقع اتنی کم عمری میں کسی عام پاکستانی طالبہ یا اسکالر خاتون کو کم کم ہی ملتے دیکھے ہیں, تو کچھ کہانی اپنی سنائیے ہمارے سننے والوں کو کہ اس تعلیمی, تدریسی اور ریسرچ کے سفر کو پاکستان سے لندن اور یہاں امریکہ تک طے کرنے میں آپ کی ذہانت, صلاحیت اور محنت کے ساتھ ساتھ اور کن عوامل کا عمل دخل تھا, اور یہ کہ یہ تعلیمی سفر کیا یہیں رک جائے گا یا پھر اس کے بعد پھر کسی اور بر اعظم کا رخ کرنے کا ارادہ ہے.
پہلے تو بہت بہت شکریہ یاسمین کہ آپ نے مجھے یہ اپرچونیٹی دی. پہلے آپ نے مجھے انوائٹ کیا اس پروگرام میں, اور یہ اپرچونیٹی دی کہ میں آپ کے جو فینز ہیں اور جو یہ پروگرام سنتے ہیں ان سے کچھ انفارمیشن بھی شیئر کر سکوں. یہ واقعی میں یہ ایک میرے لیے ایک یونیک اپرچونیٹی رہی ہے کہ میں 3 بڑے اعظموں میں, پہلے تو ایشیا جہاں پہ سینٹرل اینڈ ساؤتھ ایسٹ ساؤتھ ایشیا جہاں پہ میری پیدائش ہوئی ہے, دیٹ از پاکستان, और वहाँ से लेकर फिर लंदन और फिर अब अमेरिका. तो ये एक बहुत लंबा सफ़र है, लेकिन मुझे तो ऐसा लगता है जैसे कल की बात है कि जब मैंने डिसाइड किया था कि मुझे लंदन पढ़ने के लिए जाना है. और इसके अंदर बहुत से फैक्टर्स हैं, बहुत से अवामिल हैं. और जब मैं बात इसके बारे में सोचती भी हूँ तो इतने अनगिनत अवामिल हैं कि कभी मैं किसी को मिस आउट कर जाती हूँ, कभी कुछ पे ज़्यादा फोकस करती हूँ. लेकिन कुछ चीज़ें बहुत ज़्यादा अहम थी इस पूरे सफ़र के दौरान. एक तो फैमिली का सपोर्ट बहुत ज़्यादा अहम था, और अपने ऊपर कॉन्फिडेंस, वो भी इस वजह से क्योंकि आपके ऊपर फैमिली कॉन्फिडेंस करती है, ट्रस्ट करती है. और बहुत से रिसोर्सेज जो मैं यूज़ कर सकी इस पूरे प्रोसेस में. और वो रिसोर्सेज ह्यूमन रिसोर्सेज भी थे, यानी कि इंसान भी थे जो कि डिफरेंट रोल्स में मेरी ज़िंदगी में आते गए. मेरी फैमिली मेम्बर्स, मेरे दोस्त, फिर शादी के बाद मेरे मेरे हस्बैंड, मेरे इन लॉज, और मटेरियल रिसोर्सेज जो कि आप कई रिसोर्सेज हम किताबें कह सकते हैं, उसमें कई तरह की इंस्पिरेशंस हैं जो डिफरेंट तरीके से, मुख्तलिफ तरीके से मुझे इंस्पायर करती रहीं ताकि मैं इस सफ़र को कंटिन्यू रख सकूं.
तो सबसे पहले आपने लंदन का रुख किया था, तो लंदन जब आप गई थी तो आपकी शादी नहीं हुई हुई थी, तो अकेले आपने पहला सफ़र एक तालिबा का लंदन का कैसा रहा? ख़ासतौर पर पाकिस्तान में लड़कियां आमतौर पर अकेली कहीं दूसरे मुल्क में जाते हुए ज़रा हिचकिचाती हैं, तो आप बताइए कि कैसे आपने ये सब कुछ किया?
यास्मीन, मेरा ताल्लुक एक अपर मिडिल क्लास फैमिली से है जो कि प्रोफेशनल्स हैं ज़्यादातर. मेरे फादर मिनिस्ट्री ऑफ कॉमर्स में थे, और जिस वक्त मैं लंदन जा रही थी उस वक्त वो रिटायर हुए भी, उनको काफ़ी टाइम हो चुका था. और उन्होंने हमेशा मुझे ये कॉन्फिडेंस दिया था कि तुम लोग, मुझे भी, सिर्फ मुझे नहीं बल्कि मेरी एक बड़ी बहन है और मेरा भाई है, हम तीनों को ये उन्होंने बचपन से ये बताया था कि तुम लोग मेहनत करो और तुम लोग कुछ भी हासिल कर सकते हो, और मेहनत के बगैर आप कुछ भी अचीव नहीं कर सकते. सो हार्ड वर्क इज़ द कोर दैट यू शुड बिलीव इन. और जब मुझे एडमिशन मिला था यूनिवर्सिटी ऑफ लंदन में, इंस्टीट्यूट ऑफ एजुकेशन में, जिसकी रैंकिंग इस वक्त 2014 में नंबर वन पे है एजुकेशनल रिसर्च में, और उस वक्त भी वो टॉप रैंकिंग पे था. 2006 में मास्टर्स करने गई थी अपना. तो उस वक्त मैंने जब अपने अब्बू को आके बताया कि मुझे, तो उन्होंने, और फिर मैंने उस वक्त उनसे थोड़ा सा मैंने उनसे इस बारे में बात की कि अब फीस का क्या होगा एंड ऑल दैट. और वो बहुत एक्सपेंसिव, लंदन इटसेल्फ एज अ सिटी इज़ वेरी एक्सपेंसिव, और वहाँ किसी यूनिवर्सिटी में, मेन सिटी यूनिवर्सिटी में पढ़ना इज कम्प्लीटली डिफरेंट बॉल गेम. तो बहुत ही ज़्यादा एक्सपेंसिव होता है. तो हम लोग ऑब्वियसली वो अफोर्डेबल नहीं था. तो उस वक्त उन्होंने मुझे यही कहा था कि अगर तुम्हें स्कॉलरशिप मिलेगी तो तुम जाओगी, अगर नहीं मिलेगी तो बस तुम शुक्र करके यहीं पे पाकिस्तान में ही अपना जो भी जॉब कर रही हो वो करते रहना. उस वक्त मैं आगा खान यूनिवर्सिटी में थी, मैं वहाँ पे जॉब कर रही थी. तो जब मुझे स्कॉलरशिप मिली फिर मैं अपने अबू के पास गई और मैंने उनसे, और वो स्कॉलरशिप मैं खुद, मुझे यकीन नहीं आता, अभी भी मैं सोचती हूँ तो इट वॉज अ वेरी ऑड चांस उस वक्त स्कॉलरशिप मिलना, क्योंकि वो ऐसी स्कॉलरशिप थी जो यूनिवर्सिटी ऑफ लंदन ने अपने 100 ईयर्स कंप्लीट करने पे, जिसको वो सेंटिनरी स्कॉलरशिप कहलाती है, वो अभी भी अवेलेबल है. उस वक्त वो फर्स्ट टाइम उन्होंने स्टार्ट की थी 100 ईयर्स कंप्लीट करने पे, और वो पूरी दुनिया से एप्लीकेंट्स उन्होंने एप्लीकेशंस मांगे थे. और उसमें बहुत ही ऑड चांस था कि पाकिस्तान में किसी, उस वक्त मेरे पास सिर्फ एक लोकल डिग्री थी कराची यूनिवर्सिटी की, कि पाकिस्तान में बैठ के किसी लोकल डिग्री के बेसिस पे आपको लंदन की यूनिवर्सिटी में स्कॉलरशिप मिल जाए. तो बहुत ही उस और चांस में भी मुझे वो स्कॉलरशिप मिल जाना, दैट वाज अ मिरेकल फॉर मी।
और उसमें आप बता रही थी कि और वो एक ही सीट थी और पूरी दुनिया से लोगों ने अप्लाई किया था।
एग्जैक्टली
और उसमें आपका कामयाब हो जाना वाकई, और उस वक्त आपकी उम्र भी कुछ ज्यादा नहीं थी, ना कोई तजर्बा था।
एग्जैक्टली
तो फिर क्या महसूस हुआ, कैसा लगा इतना बड़ा जब आपको कामयाबी मिली? तो
यासमीन मुझे तो यकीन ही नहीं आ रहा था। जब मेरे पास ईमेल आया, उन्होंने मुझे ईमेल किया था, तो पहली लाइन में उन्होंने ये लिखा कि वी आर प्लीज टू लेट यू नो दैट वी रिसीव दीज मेनी एप्लीकेशंस फ्रॉम ऑल ओवर द वर्ल्ड। और तो उन्होंने स्टार्ट इस तरह किया था, तो मैं ये समझी कि शायद ये एक रिफ्यूजल लेटर है, जो कि एक पैटर्न उसका होता है। शुरू में जरा एक अच्छी सी बात कहते हैं, फिर बाद में आपको रियल स्टोरी आपको बताते हैं। तो मैं पहली लाइन पढ़ के ही मैंने ये सोचा, मैंने अपनी आंखें बंद कर ली थी, उसका मैंने सोचा कि नहीं, मुझे नहीं मिली है। फिर नेक्स्ट लाइन जब मैंने पढ़ना शुरू की, तो वो स्टार्ट हो रही थी कॉन्ग्रेचुलेशंस से, कॉन्ग्रेचुलेशंस यू आर वन ऑफ द सक्सेसफुल कैंडिडेट्स एंड हु हैव रिसीव्ड द स्कॉलरशिप। और उस वक्त मैं, मुझे यकीन ही नहीं आ रहा था। उस वक्त मैं ऑफिस में थी और आगा खान यूनिवर्सिटी में, और मेरे साथ मेरी दो कॉलीग्स थी, और उसी वक्त मैंने मुझे मेरे आंसू निकल आए, और मैंने उन्होंने बोला क्या हुआ, और फिर मैंने उनको बताया कि मुझे स्कॉलरशिप मिल गई है। और वो लोग भी मेरे साथ इतनी खुश हो रही थी कि उनको भी यकीन नहीं आ रहा था कि एक और बिल्कुल ही और चांस पे आपको स्कॉलरशिप मिल जाना।
तो इसमें आप समझती हैं कि आपकी आपकी मेहनत और जहानत के साथ साथ फिर किस्मत का भी दखल कहें?
बिल्कुल, मैं समझती हूँ किस्मत बहुत ज्यादा इम्पोर्टेंट है। मुझे लगता है किस्मत किस्मत बनती कैसे, किस्मत आई थिंक लोगों की, जो आपके इर्द गिर्द लोग हैं, जो आपके वेल विशर्स हैं, जो आपके लिए दुआ कर रहे होते हैं, वो लोग शायद आपकी किस्मत बना रहे होते हैं और आपके लिए दुआ करके आप मुझे लगता है मेरे साथ बहुत सारी दुआएं हैं जो मुझे हर इस पूरे प्रोसेस में, अभी भी मुझे जब भी कोई भी मुश्किल होती है, कोई एग्जाम होता है, किसी भी किस्म की कोई परेशानी होती है, ये सब दुआएं हैं जो मुझे बहुत ज्यादा सपोर्ट करती हैं और मेरे काम ऐसे आसानी से हो जाते हैं कि मुझे खुद यकीन नहीं आता। उस वक्त फिर मैं सिर्फ शुक्र कर सकती हूँ अल्लाह का कि उसने मुझे इतना ब्लेस्ड रखा है।
तो ये सब चीजें हैं जो आपको लेकर आपके इस तालीमी सफर को अब तक जारी रखे हुए हैं, और आप मुसलसल तालीम हासिल करती चली जा रही हैं। तो ये उसके बाद जो बाकी तालीम है, अब ये फुल ब्राइट स्कॉलरशिप है, ये भी है, तो जितनी आपने अब तक तालीम हासिल की वो सब स्कॉलरशिप पर तालीम हासिल की है?
जी बिल्कुल।
अच्छा।
मेरी लंदन की भी, मेरी सिर्फ कराची यूनिवर्सिटी की फीस भी होगी हम लोगों ने,
बाकी सब अपना
बाकी सब मेरे जो मेरे कुछ फ्रेंड्स और कुछ कजन्स वगैरह ही मजाक बनाते हैं कि इसने अपने पैसों पे पढ़ा ही नहीं, इसने दूसरी स्कॉलरशिप के पैसों पे पढ़ा है,
अपना खर्चा दिमाग का किया है ना।
एग्जैक्टली।
अच्छा, अपनी रातों की नींदों का खर्च किया है, अपने अपने खून को सर्व किया है, तो फिर कहीं जाकर ये आप इस नौबत इस हाल यानी इस हाल नहीं इस कामयाबी तक पहुंची हैं। गुफ्तगू को आगे बढ़ाते हुए मैं आपसे ये सवाल जरूर करूंगी कि आपने इंग्लिश, आपका शोबा था इंग्लिश लिंग्विस्टिक्स, फिर एजुकेशनल और सोशल रिसर्च, फिर मोबाइल टेक्नोलॉजीज, और उसके बाद डिजिटल गेम्स लर्निंग, तो ये इन सब शोबों का आपस में बज़ाहिर कोई ताल्लुक दिखाई नहीं देता, तो हमारे सुनने वालों को ये बताइए कि आपने इन सब में ताल्लुक कैसे जोड़ा, और क्या इन सब शोबों का इंतखाब आपने अपनी पसंद से किया था, या ये सिर्फ मौके थे जिन्हें आप एक के बाद एक अवेल करती चली गई, और ये भी कि आपको स्कॉलरशिप मिलता चला गया तो आप अवेल करती चली गई?
जब मैंने मास्टर्स के लिए मैं मेजर्स चूज करी थी, कराची यूनिवर्सिटी में दो मेजर्स आप चूज कर सकते हैं, दो ऑप्शंस होते हैं, एक लिटरेचर और एक लिंग्विस्टिक्स, तो मैंने पहले लिटरेचर ऑप्ट किया था क्योंकि वो मेरा शौक था, और मुझे घर की तरफ से थोड़ा ये गाइडेंस मिल रही थी। मेरे अबू खासतौर पर बहुत इंटरेस्ट लेते हैं हमारी पढ़ाई में, तो उन्होंने मुझे कहा था कि लिंग्विस्टिक्स लेना क्योंकि इसके प्रॉस्पेक्ट ज्यादा हैं, उसमें जॉब्स वगैरह ज्यादा उस वक्त अवेलेबल थी। आज भी लिंग्विस्टिक्स बहुत ज्यादा प्रॉस्पेक्टस है क्योंकि थोड़ा उसका थोड़ी
लिंग्विस्टिक्स, हमारे सुनने वालों को बताइए लिंग्विस्टिक्स और लिटरेचर में क्या फर्क है मुख्तसर?
ओके, लिटरेचर जो है वो अदब है, जो कि किसी भी जबान में जो भी अदब है उसका, जो क्लासिक्स होते हैं, पोइट्री है, उसमें नसर है, जो सोशल उसके एस्पेक्ट्स होते हैं, जो लिटरेचर के सोशल एस्पेक्ट्स हैं वो पढ़ाए जाते हैं उसमें। اور لنگوسٹکس جو ہے وہ لینگویج ایجوکیشن ہے بیسکلی, کہ کسی زبان کو پڑھایا کیسے جائے, اور اس میں کئی اسپیکٹس ہوتے ہیں, اس کے کئی سب ٹاپکس ہیں, سب ایریاز ہیں, جیسے کہ فنالوجی ہے, فنیٹکس ہے, سنٹیکس ہے, سیمینٹکس ہے, مطلب زبان کی میننگ کہاں سے, کسی بھی زبان میں میننگ کیسے کریٹ ہوتی ہے, سوشلی کیسے کریٹ ہوتی ہے, اس زبان کے اسٹرکچر سے کیسے کریٹ ہوتی ہے. اس میں سائیکو لنگوسٹکس بھی ایک ٹاپک ہے, جس میں سائیکالوجی کیسے یا انسان کی جو ڈیولپمنٹ ہے وہ کیسے لینگویج کے اوپر اثر انداز ہوتی ہے.
اچھا, تو اس میں پھر آپ کی عمر پہ یہ تمام جو یعنی پڑھانے کے طریقے ہوتے ہیں لنگوسٹکس میں, کوئی بھی زبان پڑھانے کا طریقہ ہوتا ہے, اور اس میں غالباً پھر یہ ہوا کہ آپ ٹیکنالوجیز کا استعمال بھی کر رہے ہیں, گیمز کا استعمال بھی کر رہے ہیں, یہ کچھ بات ہے ان سب میں؟
جی بالکل. اس میں میں نے جب لنگوسٹکس میں نے کیا تو اس وقت میرا جو تھیسس تھا وہ ایک کریکولم کا ایویلویشن تھا. اس سے جا کے پھر جب میں نے ماسٹرز اپنا کیا ایجوکیشن اینڈ سوشل ریسرچ میں, اسے میں نے لینگویج کو ہی فوکس رکھا, اور اس میں جو میں نے ریسرچ میتھڈ یوز کیا تھا وہ میتھڈ, اس کو ہم ملٹی موڈیلٹی کہتے ہیں یا ملٹی موڈل میتھڈ جس کو کہتے ہیں, اس کا بہت سمپلی اس میں یہ کہا جاتا ہے کہ کمیونیکیشن یا لینگویج جب آپ یوز کرتے ہیں تو وہ نہ صرف الفاظ اس میں کام کرتے ہیں بلکہ آپ کے پوری باڈی لینگویج ہوتی ہے, جیسچرز ہوتے ہیں, آپ کی اسپیشل جیسے اسپیشل ڈسٹینس جو ہے, تو بہت ساری چیزیں ملا کے, سب کچھ ملا کے کمیونیکیشن بنتی ہے. تو لینگویج جب بھی آپ کسی سے بات کرتے ہیں تو یہ سارے فیکٹرز جو ہیں وہ کام کرتے.
اور اس وقت جو آپ کر رہی ہیں اس کا آپ کا فوکس ہے ڈیجیٹل گیم لرننگ, تو آپ یہ سیکھ رہی ہیں کہ گیمز کو کس طرح لرننگ کے لیے استعمال کیا جا سکتا ہے, اس پر آپ ڈاکٹریٹ کر رہی ہیں؟
اچھا, ایگزیکٹلی. اور گیمز میں میں صرف گیمز کے اوپر فوکس نہیں کر رہی ہوں, کئی لوگ گیمز کے اوپر فوکس کر رہے ہیں, میں گیمز کو ایز اے میتھڈ یوز کر رہی ہوں, کہ گیمیفیکیشن ایک میتھڈ ہے کہ کس طرح گیمز کے جو پرنسپلز ہوتے ہیں اس کے ذریعے ہم لرن کیسے کرتے ہیں. جیسے گیمز کا ایک پرنسپل ہے کہ انگیجمنٹ, ایمرشن, کہ اس میں وہ اس کسی انوائرمنٹ میں آپ کو ایمرس کر دیتا ہے, اس کے اندر نا انوالو کر دیتا ہے گیم, تو وہ پرنسپل ہم لرننگ کسی لرننگ ڈیزائن میں کیسے یوز کر سکتے ہیں.
تو یہ بہت پیچیدہ معاملات ہیں, اور اس میں ٹیکنالوجی کا استعمال بھی ہو رہا ہے, اور گیمز جو ڈیجیٹل گیمز ہیں ان کا بھی استعمال ہو رہا ہے, اور یہ بڑی ہائر لیول. اور کتنے سال کی آپ کر چکی ہیں یہاں پر ڈاکٹریٹ؟
میرا یہ تھرڈ ایئر ہے, تھرڈ ایئر سٹارٹ ہوا ہے ابھی اس سیمسٹر میں.
اور ابھی آپ کے 2 سال اور ہیں؟
جی میرے 3 سال ہیں, پروگرام میرا 5 ایئرس کا ہے, تو 3 سال اور ہیں.
تو ابھی 3 سال آپ ابھی اور امریکہ میں رہیں گی, اور فل برائٹ اسکالرشپ کے تحت ہی ہے, اور بلکہ آپ بتا رہی تھی کہ یونیورسٹی نے بھی آپ کو اسکالرشپ دیا.
جی میرے پاس 2 اوارڈز تھے, ایک تو فل برائٹ اسکالرشپ تھی میرے پاس, اور مجھے یونیورسٹی کی طرف سے ایک ان کی ڈینز ریسرچ ایکسلنس فیلوشپ ہے وہ مجھے ملا تھا.
اچھا,
تو وہ فرسٹ 2 ایئرس کے لیے فل برائٹ اور یونیورسٹی نے کچھ ارینجمنٹ کیا تھا, جس کے نتیجے میں فرسٹ 2 ایئرس مجھے میں فیلوشپ پہ, مجھے انہوں نے اسٹائپنڈ اینڈ ایوری تھنگ وہ فیلوشپ کور کری تھی, اور اب 3rd year آنورڈ جو ہے وہ فل برائٹ کور کرے گا.
تو ٹھیک ہے, تو ہم فل برائٹ اسکالرشپ پر تفصیلی بات اب کریں گے, لیکن ہمارے پروڈیوسر ویٹو میر کہہ رہے ہیں کہ ایک چھوٹے سے بریک کا وقت ہو گیا ہے. وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں آج ہماری مہمان ہیں امریکی حکومت کے فل برائٹ اسکالر پروگرام کے تحت یہاں پینسلوینیا اسٹیٹ یونیورسٹی میں لرننگ ڈیزائن اینڈ ٹیکنالوجی میں پی ایچ ڈی کرنے والی پاکستانی اسکالر فریحہ حیات سلمان. ہماری مہمان فریحہ حیات سلمان دنیا کے 3 براعظموں ایشیا, یورپ اور امریکہ کے ہائر ایجوکیشنل انسٹیٹیوٹس میں تعلیم, تدریس اور ریسرچ کا تجربہ رکھتی ہیں. ہماری مہمان سے سوال پوچھنے کے لیے, پروگرام کے دوران کال کرنے کے لیے مفت کال کا ہمارا نمبر ہے 0800 777 और फेसबुक पर सवाल पोस्ट करने और इस प्रोग्राम को इस वक्त लाइव सुनने के लिए हमारा लिंक है facebook.com/हरदम रवा है जिंदगी। और हमारा दूसरा लिंक है facebook.com/YasminJamilVOAUrdu। हमारी मेहमान इस वक्त मौजूद हैं पेंसिल्वेनिया से टेलीफोन पर हमारे साथ जी फरिया हयात सलमान। जिक्र करेंगे फुल ब्राइट स्कॉलरशिप का, जिसके तहत आप यहाँ अमेरिका में आला तालीम हासिल कर रही हैं। तो हमारे सुनने वालों को बताइए, बहुत से सुनने वालों ने हमारे फेसबुक पर भी यही सवाल पोस्ट किया कि फुल ब्राइट स्कॉलरशिप है क्या और ये किन किन शोबों में तालीम हासिल करने वाले तालिब इल्मों या स्कॉलर्स को दिया जाता है।
फुल ब्राइट स्कॉलरशिप इसके दो डिग्री प्रोग्राम्स हैं, एक तो मास्टर्स डिग्री प्रोग्राम है और एक पीएचडी डिग्री प्रोग्राम है। तो जिन्होंने 16 इयर्स अपने कंप्लीट कर लिए होते हैं फॉर्मल एजुकेशन के, वो मास्टर्स में अप्लाई कर सकते हैं, और जिन्होंने एटलीस्ट 18 इयर्स एजुकेशन के अपने कंप्लीट किए होते हैं वो पीएचडी में अप्लाई कर सकते हैं। और एप्लीकेशन प्रोसेस इनका सेम या सिमिलर कह दीजिए, सिमिलर ही है, क्योंकि उसमें आपको एक फॉर्म इनकी वेबसाइट के ऊपर होता है, usefpakistan.org इनकी वेबसाइट है।
वेबसाइट को हम फेसबुक पर भी पोस्ट कर देंगे प्रोग्राम के बाद।
तो ये एक्चुअली यूएसईएफ पाकिस्तान जो है ये इसका ये पाकिस्तान में एक इदारा है जो कि फुल ब्राइट को रिप्रेजेंट करता है, या यूएस गवर्नमेंट की जो स्कॉलरशिप्स हैं या जो एकेडमिक जो भी इनकी सर्विसेज हैं उसको रिप्रेजेंट करता है, और इसके तहत ये स्कॉलरशिप्स दी जाती हैं। इसका जो एप्लीकेशन जो प्रोसेस है वो ये होता है कि आपको जो एप्लीकेशन फॉर्म है वो फिल करना होता है, उसके अंदर कुछ इम्पोर्टेंट एस्पेक्ट्स होते हैं, जैसे कि जीआरई का एक एग्जाम होता है वो आपको देना होता है, आपको टोफल का एक एग्जाम देना होता है, टोफल लैंग्वेज का एग्जाम है इंग्लिश लैंग्वेज का, तो उसके अंदर आपके जो स्कोर्स होते हैं वो डिटरमिन करते हैं कि आपको ये स्कॉलरशिप मिलेगी या नहीं मिलेगी, या एडमिशन मिलेगा या नहीं मिलेगा किसी अमेरिकन यूनिवर्सिटी में। जीआरई के स्कोर्स भी बहुत इंपॉर्टेंट होते हैं क्योंकि अमेरिकन यूनिवर्सिटीज बहुत ज्यादा फोकस करती हैं जीआरई स्कोर्स पे, और उसके अंदर एक स्टेटमेंट ऑफ पर्पस भी होता है जो कि आप उसके अंदर बताते हैं कि आप क्यों ये इस डिग्री प्रोग्राम के लिए अप्लाई कर रहे हैं, आगे आप इस पे इसके हवाले से क्या करना चाहते हैं, आप पाकिस्तान में कैसे कॉन्ट्रीब्यूट करेंगे अपनी तालीम हासिल करने के बाद, आपके अंदर ऐसी क्या यूनिक एबिलिटीज हैं जिसकी वजह से आपको सिलेक्ट किया जाए। तो इस तरह की कुछ चीजें होती हैं जो आपको स्टेटमेंट में अपने लिखने होती हैं, और फिर कुछ रेफरेंसेस भी मांगते हैं, एटलीस्ट आपके पास 3 या 4 रेफरेंसेस होने चाहिए जिन लोगों के साथ आपने काम किया हुआ है, जो आपके बारे में एक अच्छी स्टेटमेंट लिख सकें, आपके काम का एक अच्छा अच्छा मतलब एक ट्रू पिक्चर वो पेश कर सकें इनको।
तो कितना स्कॉलरशिप में और क्या सहूलियत दी जाती हैं, कोई यानी कितना स्कॉलरशिप मिल जाता है?
स्कॉलरशिप में इनका स्टाइपेंड होता है जो कि ये लोग डिस्क्लोज नहीं करते हैं हर साल, क्योंकि वो डिफर करता है इन टर्म्स ऑफ थोड़ा बहुत वो लोग शायद आई थिंक इंक्रीज करते हैं कुछ स्टाइपेंड इन टर्म्स ऑफ व्हाटएवर इज द फाइनेंशियल सिचुएशन एंड ऑल। तो लेकिन वो इतना होता है कि सिंगल्स के लिए तो बहुत ही आराम से वो लोग गुजारा कर सकते हैं। इसमें अच्छी बात ये होती है खाली स्टाइपेंड नहीं है, इनिशियली ये लोग आपको बुक्स के भी पैसे देते हैं, आपको सेटलिंग इन अलाउंस भी मिलता है, आपको आपको कंप्यूटर के पैसे मिलते हैं, तो आपको मतलब इस इन कैटेगरीज में आपको पैसे मिलते हैं। तो जैसे फॉर एग्जांपल कंप्यूटर के लोग आपको $1,000 देते हैं इन एडिशन टू द स्टाइपेंड, बुक्स के आपको $1,200 थ्रू द ईयर मिलते हैं, वो डिवाइड होते हैं 500 पहले सेमेस्टर में मिलते हैं, बाकी जो है आपको
इतना होता है कि आपका बड़े अच्छे तरीके से आप यहाँ पर रह सकते हैं और तालीम अपनी जारी रख सकते हैं और चाहें तो जॉब भी कर सकते हैं तालीम के दौरान।
जी आप जॉब कर सकते हैं, आपको सिर्फ परमिशन लेनी होती है यहाँ पे जो IIE है जो यहाँ पे US में इनका इदारा है, उनसे आपको उनको आपको सिर्फ आपको आई थिंक उनको सिर्फ इन्फॉर्म करना होता है, परमिशन भी आई थिंक दे गिव यू द परमिशन, तो आपको इन्फॉर्म करना होता है, और उस इन्फॉर्मेशन के नतीजे में थोड़ा सा डिसएडवांटेज ये होता है कि आपको स्कॉलरशिप से स्टाइपेंड नहीं मिलता, आप अपनी सैलरी रख सकते हैं।
अच्छा अच्छा, तो अब कुछ फेसबुक पर आपके लिए सवाल पोस्ट किए थे इसी हवाले से। सऊद दानिश ने لکھا تھا اور باجوڑ سے ریاض احمد نے لکھا تھا کہ میں پولیٹیکل سائنس ماسٹرز کا اسٹوڈنٹ ہوں اور میں یہ اسکالرشپ کیسے حاصل کر سکتا ہوں؟ پولیٹیکل سائنس
اپلائی کریں؟ پولیٹیکل سائنس مجھے لگتا ہے آپ کو صرف تھوڑا سا لنکیج یہ بنانا ہوگا کہ اس کی اپلیکیشن کیا ہے, کیونکہ پولیٹیکل سائنس تھوڑا تھیوریٹیکل سبجیکٹ ہے اور اس کو آپ کو اپلائیڈ میں دیکھنا پڑے گا. اپلیکیشن کا مطلب یہ کہ کس طرح آپ کیا اس کی پریکٹیکل
یوٹیلیٹی کیا ہے
ٹائم میں, جی ہاں اس کی یوٹیلیٹی کیا ہے, اس کا پریکٹیکل ڈائمینشن کیا دیکھتے ہیں پاکستان میں کنٹریبیوشن کے حساب سے.
اچھا, فاروق آفریدی نے یہ پوچھا تھا کہ میں ایم بی اے کا ہوں, اسٹوڈنٹ ہوں, تو ایم بی اے کے کینڈیڈیٹ کس طرح اپلائی کر سکتے ہیں؟
ایم بی اے کے لیے ایکسیپشن ہے ماسٹرز میں, جو ایم بی اے کے لیے انہوں نے رکھا ہوا ہے کہ ایٹ لیسٹ ان کے پاس 3 years ورک ایکسپیرینس ہونا چاہیے.
اچھا اچھا, تو پھر وہ اپلائی کر سکتے ہیں. اچھا, اسی طرح یا خان نے باجوڑ سے پوچھا کہ کیا ایف ایس سی یا بی ایس سی کی بنیاد پر بھی اپلائی کر سکتے ہیں اس اسکالرشپ کے لیے؟
بی ایس سی وڈ بی آئی تھنک 14 years آف ایجوکیشن, 16 years آپ کو ایٹ لیسٹ 16 years کی ایجوکیشن چاہیے. اب تو آئی تھنک میں اگر آپ نے بی ایس سی آئی تھنک 3 years کا اب ہو گیا ہے, جس ٹائم پہ ہم نے کیا تھا اس ٹائم پہ 2 years ہوتا تھا, تو اب ان کو یا تو ماسٹرز آئی تھنک ہی شوڈ ہیو ڈن اے ماسٹرز اور کوئی ڈپلوما وغیرہ کیا ہو, تو انہوں نے صرف ایئرس کے حساب سے اس کو ڈیفائن کیا ہوا ہے, 16 years ماسٹرز کے لیے, 18 years پی ایچ ڈی کے لیے.
تو پھر یہی جواب اعجاز الحق کا ہوگا جنہوں نے باجوڑ سے پوچھا تھا کہ ایف ایس سی میڈیکل کے اسٹوڈنٹ ہیں تو کیا اس کے لیے اپلائی کر سکتے ہیں؟ میڈیکل کے اسٹوڈنٹس غالباً اپلائی نہیں کر سکتے, میڈیکل کے اسٹوڈنٹس کے لیے شاید یہ نہیں ہے اسکالرشپ.
میڈیکل کے کچھ اسٹوڈنٹس کے لیے ہے, وہ یہاں پہ پھر ماسٹرز کرنے آتے ہیں اپنے کچھ پبلک ایڈمنسٹریشن اور کچھ ان ایریاز میں, لیکن آپ میڈیسن میں پر سے میڈیسن میں نہیں کر سکتے ہیں.
اچھا,
تو وہ کچھ اور فیلڈ تھوڑی سی چینج کر کے اور پھر اپلائی کرتے
پھر اپلائی کر. احسان محمد علائی نے ہمارے فیس بک پر آپ کے لیے سوال لکھا کہ بٹگرام سے انہوں نے اپلائی کرنا چاہتے ہیں, تو کیا کہتے ہیں کہ کیا وہاں جاب کرنے کا بھی مسئلہ پہ پیش آتا ہے اور کیا انگریزی بولنا لازمی ہے اس کے لیے؟
انگریزی تو لازمی ہے, ایک تو ٹوفل کا ٹیسٹ آپ کو دینا ہوگا تو اس کے لیے تو بہت لازمی ہے, اور یہاں پہ ساری جو آپ کی فنکشنالٹی ہے وہ انگریزی میں ہی ہے,
تو اس لیے یہ لازمی چیز ہے کہ آپ کی انگریزی اچھی ہو. اچھا اچھا, یہ تو ہو گئے اس پروگرام کے مقاصد. فیس بک کے کچھ اور سوال بھی ہیں, وہ ہم بعد میں کریں گے, لیکن اس پروگرام کا جو فل برائٹ اسکالرشپ ہے اس کا ایک مقصد یہ بھی ہے کہ کلچر کو شیئر کرنا دونوں ملکوں کے, آپ جو اسٹوڈنٹس آئیں وہ یہاں کے کلچر کو سیکھیں اور اپنے کلچر کے بارے میں یہاں کے لوگوں کو بتائیں. تو کچھ بتائیے ہمارے سننے والوں کو کہ آپ نے یہاں پر پاکستان کے کلچر کو متعارف کرانے کے لیے کیا کچھ خاص کیا؟
زیادہ تر جو کیونکہ میرا فوکس زیادہ تر اسٹڈیز پہ زیادہ ہے, لیکن یہ کہ آپ آتے جاتے مل رہے ہوتے ہیں لوگوں سے, فیملیز سے مل رہے ہوتے ہیں. ایون میں نے اپنی ابھی میں نے سمر میں بھی سمر کو میں اویل کرتی ہوں, اس طرح میں کچھ ٹیچنگ کر رہی ہوتی ہوں یا کچھ ریسرچ کر رہی ہوتی ہوں, اس میں مجھ سے کئی لوگ سوال کرتے ہیں. اس دفعہ خاص طور پہ میں ایک ہائی اسکول اسٹوڈنٹس کو پڑھا رہی تھی, تو انہوں نے پوچھا مجھ سے کہ آپ کہاں سے ہیں, تو پھر میں نے ان کو بتایا میں پاکستان سے ہوں, تو ان میں سے کئی لوگوں کو شاید کچھ کنفیوژن تھا, وہ سمجھے کہ پاکستان سعودی عرب میں ہے. تو اس پہ پھر میں نے ان کو پورا ایک اسپیشلی پریزنٹیشن بنا کے دکھائی پاکستان کے بارے میں کہ اس کی لوکیشن کدھر ہے, یہاں پہ کیا چیزیں
اور پاکستان کے. یہ تو ہو گیا نقشہ آپ نے بتا دیا, ایٹ لیسٹ لوگوں کو پتہ لگ گیا کہ پاکستان سعودی عرب میں نہیں ہے بلکہ پاکستان جنوبی ایشیا میں. تو باقی کلچر کی چیزیں یہاں کے ہمارے پاکستان کے کھانے پاکستان کے لباس ان کو کس طرح انٹروڈیوس کرایا آپ نے؟
تو میں نے ان کو ویسے تو وربلی انٹروڈیوس کرایا تھا, لیکن کھانوں کے حوالے سے جیسے کوئی جیسے میرا بیٹا 3.5 years کا ہے, تو ان کے ڈے کیئر میں جب بھی کبھی کچھ اس طرح کی کچھ ایکٹیویٹی ہوتی ہے تو کچھ وہ لوگ کہتے ہیں کہ اپنے یہاں سے آپ کوئی ون ڈش بنا کے کر کے لے کر آئیں, تو اس وقت میں کوئی چیز خاص طور پہ ان کو ہمارے میں نے گاجر کا حلوہ بنایا تھا تو ان کو بہت پسند آیا تھا, اور ہمارے جو ہمارے پاس آس پاس میں جو پڑوس میں لوگ رہتے ہیں ان کو بھی ہم انوائٹ کرتے ہیں گھر پہ, تو وہ لوگ پھر ہمیں دیکھتے ہیں. پھر یہاں پہ میں نے یہ چیز شروع میں ہم لوگ جب اورینٹیشن پہ گئے تھے, جب اسلام آباد میں اورینٹیشن ہوتا ہے فل رائٹرز کا, تو وہ لوگ کہتے ہیں اپنے البمز بھی لے کے جائیں تاکہ آپ تھوڑا کلچرل اسپیکٹ ان کو دکھا سکیں. تو میں اپنے ایون میں اپنے شادی کا البم اور اپنے بیٹے کی فرسٹ برتھ ڈے کا البم میں لے کر آئی, तो वो हम जब इनको दिखाते हैं तो वो लोग बहुत खुशी से देखते हैं कि अच्छा आप लोग ऐसे ड्रेसअप होते हैं, आपके यहाँ ये इस तरह से होता है।
तो और इस तरह से आपने आपने अपने यानी कोशिश की है अब तक कि जो कुछ भी आप बता सकती हैं पाकिस्तान के कल्चर के बारे में, यहाँ के कल्चर की आपने इतना अरसा गुजारा, कोई खास चीज जो आपको बहुत पसंद आई हो और आप चाहती हो कि वो अपने साथ लेकर पाकिस्तान वापस जाएं?
यहाँ का कल्चर क्योंकि मेरा लंदन का भी एक्सपीरियंस रहा है, मेरा यहाँ का भी रहा है, तो मुझे जो बात मुझे यहाँ पे जो अच्छी लगती है वो लगती है इनका जो स्ट्रेट फॉरवर्डनेस है वो मुझे बहुत अच्छी लगती है और वो इनके कल्चर का पार्ट है तो और इनके मतलब लोगों में है स्ट्रेट फॉरवर्डनेस, वो मुझे बहुत अच्छी लगती है। मुझे लगता है किसी तरह अगर हमारे यहाँ भी लोगों में ये चीज आ जाए और बिला झिझक लोगों से वो उनको ओपिनियन दे सकें, बता सकें, सच बोल सकें, ऑनेस्टी के साथ चीजें ऑनेस्टी के साथ में ओपिनियन दे सकें तो वो बहुत अच्छा हो जाएगा। वो मैं ले जा नहीं सकती
वो आप ले जा नहीं सकती,
मैं बता सकती हूँ लोगों को,
लेकिन बिल्कुल जब बताएंगी तो ले जाएंगी ना साथ। अच्छा
एग्जैक्टली
अच्छा अब आपने अपने बेटे का जिक्र किया, ऐसा होता है कि जो यहाँ पढ़ने आते हैं अपने अपनी फैमिली को भी लेकर आ जाते हैं?
उसमें आपके पास प्रोविजन होता है, फुलब्राइट आपको प्रोविजन देता है कि आप फैमिलीज को ला सकते हैं, फुलब्राइट सपोर्ट नहीं करता फैमिलीज को। तो जो आपके प्रोग्राम सुनने वाले हैं उनको मैं क्लियरली ये बताना चाहती हूँ, अगर आप फैमिलीज को यहाँ लाना चाहते हैं अपनी तो ये आपका डिसीजन है, जिसमें फुलब्राइट बिल्कुल भी सपोर्ट नहीं करता, वो सिर्फ स्कॉलर को सपोर्ट करता है। तो उसके लिए आपको खुद अरेंजमेंट्स करने पड़ेंगे, उसके लिए मतलब फाइनेंशियल अरेंजमेंट्स और मॉरल सपोर्ट एंड एवरीथिंग, वो सब आपको खुद ही अरेंजमेंट्स करने पड़ेंगे।
और आमतौर पर फरिया होता ये है कि पाकिस्तानी खवातीन खासतौर पर अपना कैरियर अपने शोहर के कैरियर को बनाने के लिए कुर्बान करती हैं, लेकिन आपके शोहर ने अपना कैरियर आपकी तालीम और कैरियर के लिए छोड़ा, तो क्या वो अपने फैसले पर खुश हैं? दो साल से
वो खुश तो हैं काफी, और वो ये भी कहते हैं कि बेसिकली मेरे शौहर का तो डिसीजन था ही, मेरी जो मदर इन लॉ हैं उनका बहुत सपोर्ट है। आमतौर पे जो हमारे कल्चर में जो सास होती हैं या मदर इन लॉज होती हैं वो बहुत उनका एक अलग रोल होता है, लेकिन मेरी मदर इन लॉ का इसमें बहुत ही पॉजिटिव रोल था। वो अभी भी फोन करके मेरे हस्बैंड को भी कह रही होती हैं कि इसका अगर एग्जाम है तो इसको पढ़ने देना, इसको तुम मेरे बेटे का नाम आदि है तो तुम आदि को तुम संभाल लेना और उसको पढ़ने देना। और उन्होंने मुझे बहुत सपोर्ट किया और अभी भी वो मुझे बहुत सपोर्ट करती हैं।
तो उन्हें तो, उनके उनका तो वहाँ पाकिस्तान में अच्छी जॉब कर रहे थे तो यहाँ उनको अपने मतलब की फिर जॉब मिल गई?
नहीं ऐसा कुछ नहीं हुआ, ऑब्वियसली वो आपकी वहाँ की डिग्रीज को इतना ज्यादा ये लोग एक्नॉलेज नहीं करते हैं, तो वो तो उनको अपने मतलब की तो नहीं मिली है। बट देन ही इज ना, मैं बहुत आई एम अगेन ब्लेस्ड के ही इज अ वेरी वेरी नाइस पर्सन के वो मेरे साथ आ गए यहाँ पर, और अभी भी मतलब वो कभी भी ये मुझे नहीं कहते हैं कि तुम्हारी वजह से मेरी इतनी अच्छी अपॉर्चुनिटी चली गई और मुझे आना पड़ा। उन्होंने मुझसे प्रॉमिस किया था कि तुम्हें स्कॉलरशिप मिलेगी तो मैं तुम्हारे साथ जरूर जाऊंगा।
अच्छा।
तो उन्होंने अपना वादा निभाया है और मैं बहुत आई थिंक मेरे लिए बहुत इम्पोर्टेंट था, और मैंने अपने जब मेरा इंटरव्यू था पैनल इंटरव्यू तभी मैंने अपने पैनल को वहाँ पे फुलब्राइट पैनल जो था जो सिलेक्शन पैनल था उनको मैंने बोला था अगर मेरी फैमिली नहीं जाएगी तो मेरा जाना मुश्किल है क्योंकि अच्छा। मैं अकेले नहीं रह सकती।
अच्छा तो अब ये है कि आप बच्चा डे केयर में होता है वो जॉब करते हैं और आप पढ़ने जाती हैं, और फिर घर का काम किस वक्त होता है?
घर का काम आके मैं पूरा घर जैसे एक प्रॉपर घर संभाला जाता है वैसे मैं संभालती हूँ। कुकिंग प्रॉपर होती है, घर की सफाई और हर चीज बहुत प्रॉपर होती है, तो मुझे नहीं पता मैं कैसे, मैं कभी सोच नहीं सकती थी मैं इतना सब बैलेंस कर पाऊंगी, लेकिन अल्हम्दुलिल्लाह मैं बहुत तरीके से बैलेंस हो पा रहा है ये सब कुछ।
अच्छा और उसमें जाहिर है कि
मैं गार्डनिंग भी करती हूँ।
अच्छा।
वो सब भी साथ में बैलेंस हो रहा है तो अल्लाह का शुक्र है।
अच्छा इसका और इसमें जाहिर है कि आपके शोहर का पूरी पूरी आपके साथ कोऑपरेशन चल रही है कि बच्चे को भी जरूरत पड़ती है तो संभालते हैं। तो जब तक कि आप समझती हैं कि यहाँ जो पाकिस्तानी अमरीकी खवातीन हैं उनकी जिंदगी को आपने करीब से देखा, आप जाहिर आपकी जिंदगी भी उन्हीं की तरह की हो गई है, तो कोई खास मसाइल जो यहाँ की खवातीन को पाकिस्तानी अमरीकी खवातीन को पेश आते हैं वो आपकी नजर में आए और आपने देखा कि वो कैसे उससे निमट रही हैं?
आई थिंक ये इसी तरह के कल्चरल चैलेंजेस हैं, जो लोग बहुत ज्यादा अपने कुछ लोग बहुत क्लोज कम्युनिटी में रह रहे हैं, तो ऑब्वियसली वो अभी तक वो इतना अमेरिका लगता नहीं है कुछ जगहों पे.
अच्छा.
तो वो उसी कल्चर का पार्ट होते हैं, तो वहाँ पे उसी तरह के कुछ लिमिटेशंस होते हैं, कुछ एक्सपेक्टेशंस उसी तरह की होती हैं. तो उस वजह से शायद वो उनके लिए चैलेंजिंग है थोड़ा, कि इंडिपेंडेंस उतनी नहीं है जितनी होनी चाहिए एज कम्पेयर्ड, अगर आप कंपेयर करें यहाँ पे जो अमेरिकन.
तो आपने देखा कि यहाँ पर जो पाकिस्तानी अमरीकी खवातीन हैं उनके मसाइल और जो वर्किंग भी हैं उनके मसाइल पाकिस्तानी खवातीन से ज्यादा हैं, क्योंकि उन्हें यहाँ पर भी उन्हें अपना कल्चर भी लेना है और वो इस सिस्टम का हिस्सा भी बनती हैं और साथ साथ अपना वो सिस्टम भी साथ लेकर चलती हैं. तो जो जो मर्दों के फायदे में होता है वो सिस्टम वो चीजें अपनाते चले जाते हैं और जो खवातीन के फायदे में होता है वो रह जाता है.
आई वॉन्ट से कि जनरली स्पीकिंग ऐसा है, लेकिन कुछ अगर मैं अपनी मेरा पर्सनल ऑब्जर्वेशन यह है कि हाँ ऐसा है, खासतौर पर जो लोग बहुत ही क्लोज कम्युनिटीज में रहते हैं. कुछ ऐसे इलाके हैं जहाँ पे अगर आप जाएं तो आपको फील ही नहीं होगा कि आप पाकिस्तान से बाहर हैं. तो उस ऐसी जगहों पे जहाँ पे इर्द गिर्द भी कल्चरल एलिमेंट्स वो भी हैं जो पाकिस्तानी कल्चरल एलिमेंट्स हैं, जिसमें खवातीन को इतनी इंडिपेंडेंस नहीं है, इंडिपेंडेंस इन टर्म्स ऑफ डिसीजन मेकिंग, इंडिपेंडेंस इन टर्म्स ऑफ प्रोफेशनल परस्यूट, उस तरह की जो इंडिपेंडेंस है वो नहीं है. तो उनको ये मसाइल होते हैं क्योंकि उनको फिर उनको प्रेशर ये होता है कि यहाँ अमेरिकन खवातीन को भी देखती हैं जो कि बहुत ज़्यादा लिबरेटेड हैं हर तरह से, और फिर अपने उनको अपने कल्चर के हिसाब से भी थोड़ा सा रहना पड़ता है. तो वो थोड़ा सा आई थिंक उनके लिए थोड़ा आई थिंक चैलेंजिंग है जो कि लोग
और लेकिन शेयर करते हैं, लेकिन वो कोशिश करके जो जो ज़्यादा सा जिनको हो जाता है वो जाहिर है कि वो एडजस्ट हो जाती हैं और ये साथ साथ प्रोसेस चल रहा है और पाकिस्तानी अमरीकी खवातीन यहाँ पर उसी तरह एडजस्ट हो रही हैं जिस तरह की अमरीकी खवातीन यहाँ पर रहती हैं उसी तरह वो भी रहती हैं, लेकिन जाहिर है कि अपने कल्चर की बहुत सारी चीज़ें अपने साथ भी रखती हैं. फरीहा, एक छोटे से ब्रेक का वक्त फिर हो गया, तो एक ब्रेक और बाकी बातें. वॉइस ऑफ अमेरिका वॉशिंगटन के प्रोग्राम हरदम रवा है जिंदगी में आज हमारी मेहमान हैं अमरीकी हुकूमत के फुल ब्राइट स्कॉलर प्रोग्राम के तहत यहाँ पेंसिल्वेनिया स्टेट यूनिवर्सिटी में लर्निंग डिजाइन एंड टेक्नोलॉजी में पीएचडी करने वाली पाकिस्तानी स्कॉलर फरीहा हयात सलमान. हमारी मेहमान फरीहा हयात सलमान दुनिया के 3 बड़े आजमों एशिया, यूरोप और अमेरिका के हायर एजुकेशनल इंस्टीट्यूट्स में तालीम, तदरीस और रिसर्च का तजर्बा रखती हैं. हमारी मेहमान से सवाल पूछने के लिए, प्रोग्राम के दौरान कॉल करने के लिए मुफ्त कॉल का हमारा नंबर है 0800-777-89 और फेसबुक पर सवाल पोस्ट करने और इस प्रोग्राम को इस वक्त लाइव सुनने के लिए हमारा लिंक है facebook.com/hardamrawahaizindagi और हमारा दूसरा लिंक है facebook.com/yasminjameelvoaurdu. हमारी मेहमान इस वक्त मौजूद हैं पेंसिल्वेनिया से टेलीफोन पर हमारे साथ. जी फरीहा हयात सलमान, बात करेंगे एक बार फिर आपके 3 बड़े आजमों के एक्सपोजर की. तो 3 बड़े आजमों के तालीमी इदारों में तालीम हासिल करने और उनमें रहने के बाद की फरीहा और उससे पहले सिर्फ पाकिस्तान की यूनिवर्सिटी की एक पोस्ट ग्रेजुएट फरीहा के दरमियान क्या फर्क आ चुका है?
मुझे लगता है कि दैट्स एन इंटरेस्टिंग क्वेश्चन. फर्क आई थिंक ये आया है कि इवन जब मैं पाकिस्तान से मैं लंदन गई थी तो उस वक्त मेरे कुछ परसेप्शंस थे जो कि आप अपने मुल्क में रह के कुछ लोगों के बारे में या जगहों के बारे में कुछ परसेप्शंस होते हैं, वो मुझे उन परसेप्शंस को चेंज करने का मौका मिला था और मुझे उन लोगों में रह के उन लोगों की हकीकत जानने का मौका मिला था कि हम रियल पिक्चर क्या है जिसको हम दूर से देख के समझते हैं, अरे यार ये लोग तो गलत हैं या ये लोग ये चीज़ सही नहीं करते हैं, इनके कल्चर के ये एलिमेंट सही नहीं हैं. तो वहाँ जाके आपको पता चलता है कि इसके पीछे एक्चुअल उनका बैकग्राउंड क्या है, किस वजह से उनके कल्चरल एलिमेंट्स किस वजह से हैं. تو پھر آپ تھوڑا بہت ان سے ریلیٹ کر پاتے ہیں کہ ٹھیک ہے اگر وہ آج اس طرح ہیں تو وہ کیوں ہیں. اور وہ آئی تھنک وہ ایک بہت وہ ایک ایجوکیشنل پروسیس ہے میرے لیے بھی. اب میں زیادہ ایجوکیٹڈ پہلے کی نسبت زیادہ ایجوکیٹڈ ہوں اس حوالے سے کہ مجھے میں اپنے آپ کو تھوڑا بہت پلورلسٹک یا ڈائیورس کہہ سکتی ہوں کہ میں اب میں سمجھتی ہوں لوگوں کو اس طرح سے جس بیک گراؤنڈ سے وہ لوگ آ رہے ہیں یا جس سوچ سے وہ لوگ آ رہے ہیں تو میں ان کی سوچ سمجھنے کی کوشش کرتی ہوں. جبکہ پہلے اپنے نظریے سے ججمنٹ شاید میں دے دیتی تھی کہ یہ صحیح ہے یہ غلط ہے. اب میں ان کے پروسیس کو سمجھنے کی کوشش کرتی ہوں کہ وہ جہاں سے آئے ہیں.
اچھا,
تو ایک بہت بڑی تبدیلی ہے جس کی وجہ سے
آپ کی سوچ میں, آپ کے سوچنے کے انداز میں, آپ کے رویے میں تبدیلی آ گئی. اچھا, اور ان تین ریاضموں کے تعلیمی نظام یا دوسرے سسٹمز میں آپ نے کیا نمایاں فرق محسوس کیا؟
نمایاں فرق مجھے لگتا ہے کہ اگر میں پرنسپلز کے حساب سے دیکھوں تو جیسے ہمارے یہاں پاکستان میں تھوڑا بیہیویئرل سسٹم ہے, مطلب ریوارڈز کا سسٹم ہے کہ اگر آپ نے کوئی اچھا کام کیا ہے یا کچھ بھی سیکھا ہے تو وہ بیہیویئرلی شو ہوتا ہے, آپ کے بیہیویئر میں شو ہوتا ہے اور شو ہونا چاہیے, یہ ایکسپیکٹیشن ہے. اور اس کے حوالے سے آپ کو ریوارڈز دیے جاتے ہیں, ریوارڈز گریڈ کے فارم میں ہوں یا تعریف کے فارم میں ہوں. امیریکنز تھوڑے پریکٹیکل ہیں, ان کا بہت یوٹیلیٹیرین آؤٹ لک ہے, تو وہ زیادہ تر فنکشن یا پرپز دیکھتے ہیں کسی بھی چیز میں, اس چیز کا فنکشن کیا ہے, اس کا پرپز کیا ہے. اور یورپینز کا مجھے لگتا ہے کہ وہ لوگ زیادہ تھیوریٹیکل ہیں یا پرنسپلس کے اوپر زیادہ فوکسڈ ہوتے ہیں کہ اس میں سے پرنسپل کیا نکلے گا. فار ایگزامپل مجھے ایسا لگتا ہے کہ اس کو سمجھانے کے لیے مجھے کوئی اگر میں سمپل سی ایگزامپل دوں تو جیسے اسکولس میں اکثر بیچ کلیننگ ایکٹیویٹی ہوتی ہے, بچوں کو لے جاتے ہیں کہ چلیں بیچ کی صفائی کریں, ساحل سمندر پہ صفائی کریں. تو ہمارے یہاں اگر یہ ہمارے پہلو سے دیکھا جائے, ایشین پاکستانی پہلو سے, تو وہ ایک بیہیویئرل طریقے سے اس کو بولیں گے کہ ہاں یہ اچھا کام ہے, اس کی تعریف کریں گے یا ریوارڈز کسی فارم میں دے دیں گے, کوئی بچوں کو ٹرافی مل جائے گی یا کوئی بیچ مل جائے گا, تو وہ ایک بیہیویئرل اپروچ ہے. امیریکنز اس کو ایک فنکشن یا پرپز کی طرح دیکھیں گے اور یہ کہیں گے کہ اچھا یہ اس میں سوشل اویئرنیس ہے اور اس کا پرپز یہ ہے کہ یہ سوشل اویئرنیس کے طور پہ یہ کی جا رہی ہے, تو اس طرح سے یہ یوٹیلیٹیرین ایک ان کا پہلو آ جائے گا. یورپینز تھوڑا سا اس ایکٹیویٹی کو سسٹینیبلٹی کے طور پہ دیکھیں گے اور وہ یہ بولیں گے کہ اچھا اس میں سے کیا پرنسپلز نکلتے ہیں تاکہ ہم نہ صرف بیچ کلیننگ کو ایز این ایکٹیویٹی لیں بلکہ یہ سوچیں کہ اس جو بھی گاربیج ہم نے کلیکٹ کیا ہے اس کو ہم ریسائکل کیسے کر سکتے ہیں اور کیا اس میں سے چیزیں ریسائکلیبل ہیں اور کیا نہیں ہیں, تو وہ اس میں سے پرنسپلز ڈرائیو کرتے ہیں. اور مجھے لگتا ہے کوئی بھی اپنی جگہ غلط یا صحیح نہیں ہے, مجھے لگتا ہے اگر ان تینوں کا کمبینیشن ہو تو ایک بہت ہی ہولسٹک اپروچ ہوگی چیزوں کو سمجھنے میں, چیزوں کو سیکھنے میں, دنیا کو سمجھنے میں. تو ایک بہت ہولسٹک اپروچ ہوگی اگر یہ تینوں ہم کمبائن کر لیں.
تو آپ جب پاکستان اب واپس جائیں گی 2 سال کے بعد یا 3 سال کے بعد, تو آپ کیا سمجھتی ہیں کہ آپ جو کچھ یہاں سے سیکھ رہی ہیں اس کی اپلیکیشن وہاں کر پائیں گی؟
کوئی فائنل میرے دماغ میں اس کا کوئی رسپانس نہیں ہے, لیکن مجھے اتنا پتا ہے کہ شاید میں اس جو میں جس ٹیکنالوجی کو میں یہاں یوز کر رہی ہوں, ہم لوگ یہاں پہ آگمنٹڈ ریالٹی اور آگمنٹڈ لرننگ کی ٹیکنالوجی یوز کر رہے ہیں جو کہ بہت ایڈوانس ٹیکنالوجی ہے, ایون یہاں کے لیے بھی ایڈوانس ہے, تو وہ وہاں پہ امپلیمنٹ کرنا مجھے نہیں لگتا کہ شاید میں اس حد تک کر پاؤں گی. اس کو کئی سال لگیں گے مجھے کرنے کے لیے, لیکن مجھے لگتا ہے جو میں پرنسپلس یہاں سے لے کے جا رہی ہوں وہ میں امپلیمنٹ کر پاؤں گی. جیسے پرنسپل آف امرشن, آپ کیسے امرس کرتے ہیں کسی کو تاکہ وہ انگیج ہو جائے اس انوائرمنٹ میں, اس کے لیے آپ کو کسی ٹیکنالوجی کی ضرورت نہیں ہے. آپ ایک اچھی کہانی سنا کے اس کے اندر کوئی اچھا مورل لیسن اس کے اندر امبیڈ کر کے, اس کے اندر کچھ لرننگ امبیڈ کر کے بچوں کو امرس کر سکتے ہیں. تو مجھے نہیں لگتا کہ آپ کو کوئی خاص ہائی لیول ٹیکنالوجی کی ضرورت ہے, لیکن ہاں آپ کو پرنسپلس کی ضرورت ہے. اور میں بہت ایکٹیولی سوچ رہی ہوتی ہوں کہ وہ کیا پرنسپلس ہیں جو میں پاکستان لے کے جاؤں اور
پرنسپلس
کو میں امپلیمنٹ کر سکوں.
اچھا, کچھ سوال رہ گئے تھے فیس بک پر. ارشد محمود بٹو نے اور محمد زیغب طیب نے ملتان سے یونیورسٹی آف پنجاب کے سالار سلیمان نے لکھا تھا کہ آپ پاکستان کے ایجوکیشن سسٹم کو بہتر بنانے کے لیے کیا تجاویز دیں گی اور پاکستان کے اسٹوڈنٹس ریسرچ سے کیوں دور رہتے ہیں؟
تجاویز تو
ایجوکیشن سسٹم کو بہتر بنانے کے لیے پاکستان کے
مجھے لگتا ہے مجھے اس وقت جو سب سے بیسٹ ایجوکیشن ماڈل ہے دنیا کا وہ فنش ہے, فن لینڈ کا. ان کا سب سے جو اس وقت ایک اسٹینفورڈ یونیورسٹی نے ان کے اوپر ریسرچ کی ہے جاننے کے لیے کہ وہ کیوں بہتر ہیں, کیونکہ کئی متھس تھیں جو لوگ کہتے تھے کہ اچھا اس لیے بہتر ہے کیونکہ وہ کم وہاں پہ پاپولیشن کم ہے اس وجہ سے تو ٹیچر اسٹوڈنٹ ریشیو اچھا ہے وغیرہ وغیرہ. لیکن انہوں نے یہ جانا ریسرچ کے بعد کہ وہ اس لیے بہتر ہے کیونکہ وہاں پہ ٹیچرس کا ہائی سوشل پریسٹیج ہے, وہاں پہ ہر کوئی ٹیچر بننا چاہتا ہے.
اچھا,
اور وہ صرف اس لیے نہیں کہ وہاں سیلریز زیادہ ہیں, وہ اس لیے کیونکہ ان کا پریسٹیج بہت زیادہ ہے, وہ سب سے ایک نوبل پروفیشن سمجھا جاتا ہے. اور وہاں پہ ٹیچر سلیکشن کا ریشیو یہ کہ 20,000 اگر اپلیکنٹس ہیں تو ہر سال 20,000 اپلیکنٹس میں سے صرف 5,000 لوگ سلیکٹ ہوتے ہیں ٹیچر بننے کے لیے, کسی ٹیچر بننے کے لیے جو پروگرامس ہوتے ہیں اس کے لیے. اور وہ پورے 4 سال کے پروگرام کے بعد وہ جب ٹیچر وہ گریجویٹ کرتے ہیں اس کورس سے, اس کے بعد بھی ان کا ایک ٹیسٹ ہوتا ہے جس کے نتیجے میں ان کو بتایا جاتا ہے کہ وہ ٹیچر بن سکتے ہیں یا نہیں بن سکتے. تو میرا اس کا جواب یہ ہے کہ ایجوکیشن سسٹم کو اگر آپ کو بہتر بنانا ہے تو آپ کو ٹیچرز میں انویسٹ کرنا پڑے گا, آپ کو ان کو وہ ہائی سوشل پریسٹیج دینا پڑے گا جو ہمارے مذہب میں بھی ٹیچرز کو دی جاتی ہے. تو آئی تھنک یہ بہت ایک امپورٹنٹ چیز ہے جو ہم مس آؤٹ کر جاتے ہیں ہر ایجوکیشن پالیسی.
اچھا, اور ریسرچ سے پاکستان کے اسٹوڈنٹس کیوں دور رہتے ہیں, یہ سوال تھا ان کا, سالار سلیمان کا.
آئی تھنک ریسرچ سے پاکستانی اسٹوڈنٹس ہی, شاید آئی تھنک ہم لوگ ایز اے نیشن ہی دور رہتے ہیں, کیونکہ ہمیں بچپن سے کبھی ریسرچ کی طرف لے کے نہیں جایا, ہمیں سوال کرنے سے منع کیا جاتا ہے یا انکریج نہیں کیا جاتا.
دوسرے ریسرچ پر انویسٹمنٹ بھی تو زیادہ نہیں ہوتی نا وہاں پر, یہاں پر ریسرچ پر انویسٹ بہت کرتے ہیں یہ مغربی ملک.
آئی تھنک یاسمین انویسٹمنٹ جو ہے نا, مطلب ایک تو پیسے کی انویسٹمنٹ, ایک تو فائنینشیل انویسٹمنٹ ہوتی ہے, ایک ہوتی ہے سوشل انویسٹمنٹ. ہم لوگ سوشل انویسٹمنٹ بھی نہیں کرتے ہیں. مطلب کتنے پیرنٹس ہیں جو بچوں کو سوال کی طرف ان کو گائیڈ کرتے ہیں کہ اچھا اس کے بارے میں سوال پوچھو, یا جب بچہ سوال کرتا ہے تو اس کو ڈیٹیل میں جواب دیتے ہیں. کئی ماں باپ جو ہیں بچوں کے سوالوں پہ کہتے ہیں ارے یہ تو مطلب ایسے ہی پوچھتا رہتا ہے, رہنے دو.
تو یہ بھی ضروری ہے کہ
سیریسلی نہیں لیتے,
یعنی ضروری ہے کہ گھر سے شروع سے ہی ایسا سٹرکچر ہو گھر کا کہ بچوں کو ریسرچ کی طرف مائل کریں. سمر خان نے فیس بک پر لکھا تھا کہ پاکستان میں اردو زبان میں تعلیم کیوں نہیں دی جاتی جبکہ دنیا کے تمام ترقی یافتہ ملک اپنی اپنی زبان میں تعلیم دیتے ہیں.
جی, ترقی یافتہ ممالک دیتے ہیں اپنی زبان میں تعلیم کیونکہ وہ ترقی یافتہ ہوتے ہیں. آپ اگر ہسٹورکلی بھی دیکھیں گے تو جتنی بھی سپر پاور نیشنز تھیں, چاہے وہ رومنز تھے یا گریکس تھے یا عربز تھے جب مسلمز حکومت کر رہے تھے دنیا پہ, اس وقت جو زبان ان کی تھی وہ زبان ڈومیننٹ زبان ہوتی تھی. تو اس وقت فارچونیٹلی یا انفارچونیٹلی انگریزی بولنے والے سپر پاور نیشنز ہیں, تو آبویسلی ان کی زبان ڈومیننٹ زبان ہوگی کیونکہ اسی میں ریسرچ ہوگی, اسی میں لٹریچر زیادہ اویلیبل ہوگا,
اسی لیے پھر اس کا استعمال بڑھے گا,
فنڈنگ اویلیبل ہوگی,
اسی لیے اس کا استعمال بڑھ گیا. جہاں زیب نے پوچھا ہے کہ اگر ہمارا تعلیمی نظام انٹرنیشنل اسٹینڈرڈ کا نہیں ہے تو آپ جیسے لوگ یعنی فریہ جیسے لوگ کیسے ورلڈ کلاس یونیورسٹیوں تک پہنچ جاتے ہیں, جلدی سے جواب.
آئی تھنک کہ آپ کو محنت کرنی پڑتی ہے. مجھے لگتا ہے کہ کچھ آپ کو ایسا کچھ یونیک کرنا ہوتا ہے اپنے پروفیشن میں یا اپنے تعلیم کے حوالے سے. میری ایک لوکل ڈگری تھی لیکن میں نے بہت زیادہ ریسرچ پہ فوکس کیا تھا جب میں آغا خان یونیورسٹی میں تھی, اور میں نے ہر وہ اپرچونیٹی وہاں پہ لینے کی کوشش کی جس سے مجھے ریسرچ کا ایکسپوجر ہو. تو میں نے اپنا ایک خود ہی اپنے لیے ایک اپرچونیٹی کریٹ کر لی تھی, اپنے لیے نیش کریٹ کر لیا تھا ریسرچ کا, ایجوکیشنل ریسرچ کا. تو آپ کو کوئی نہ کوئی چیز یونیک اپنے اندر ڈھونڈنی پڑتی ہے اور لوگوں کو دکھانا پڑتا ہے, تب جا کے شاید یہ جو ایک میرے خیال سے جو ایک ڈس ایڈوانٹیج ہے کہ ایک لوکل ڈگری ہے اینڈ آل دیٹ, وہ ایک ایڈوانٹیج بن جاتا ہے آپ کے لیے,
جس کی وجہ سے پھر آپ انٹرنیشنل یونیورسٹیوں میں بھی آپ کو داخلہ مل جاتا ہے. اچھا, اب پروگرام کا وقت تقریباً ختم ہونے کو ہے, لیکن میں آپ سے یہ ضرور پوچھوں گی کہ جو طالبات اور خواتین پاکستان میں اس وقت ہمارا پروگرام سن رہی ہیں, خاص طور پر ان کے لیے اپنے تجربات کے نچوڑ کے تحت جو آپ نے تین بر اعظموں میں حاصل کیے, کیا کہیں گی ان کو آگے بڑھنے کے لیے, کیا کرنا چاہیے؟
مجھے لگتا ہے کہ اپنے آپ کو لمٹ نہ کریں, بالکل محدود نہ کریں اپنے آپ کو. یہ زیادہ تر خواتین یہ سوچتی ہیں کہ اچھا اب ہماری شادی ہو گئی ہے تو ہم اپنے بچوں میں گھر پہ فوکس کریں گے اس لیے ہم نہیں پڑھ رہے ہیں. آپ سب کام ایک ساتھ کر سکتے ہیں. اللہ تعالیٰ نے انسان کو اتنی ایبلٹی دی ہے کہ وہ بیک وقت وہ کئی کام کر سکتا ہے. تو اپنے آپ کو بالکل بھی محدود نہ کریں یہ سوچ کے کہ نہیں ہم گھر چلا رہے ہیں. آپ گھر نہیں چلا رہے ہیں, گھر چلتا ہے, بچے بھی خود ہی بڑے ہوں گے, آپ کو صرف سپورٹ کرنا ہے وہاں پہ. اور آپ اپنے لیے بھی بالکل وہ سپورٹ اپنے لیے بھی پرووائڈ کریں, کیونکہ آپ کی تعلیم اور آپ کی انڈیپینڈنس اور آپ کی سوچ بہت امپورٹنٹ ہے, آپ کا ایکسپوجر بہت امپورٹنٹ ہے آگے جنریشنز کے لیے. تو میں بہت زیادہ انکریج کروں گی خواتین کو کہ وہ ان فیلڈس میں آئیں اور اپنے ٹیلنٹ کو دوسرے ان ڈیولپڈ کنٹریز میں دوسری خواتین کو دکھائیں کہ ان میں کتنا ٹیلنٹ ہے.
اچھا, اور چلتے چلتے ایک سوال یہ ضرور کروں گی کہ یہاں پر آپ اپنے شوہر کے ساتھ ہیں جو جنہوں نے آپ کے لیے اپنا کیریئر چھوڑ دیا ہے, تو کبھی کبھی اگر کوئی اختلاف یہاں پر آپ کے درمیان ہوتا ہے تو کس بات پر ہوتا ہے؟
ہمارا اختلاف یوزلی ہوتا نہیں ہے زیادہ تر, وہ زیادہ تر اس پہ ہوتا ہے کہ یہ کام میں کیوں کر رہی ہوں, اور ہم کام کی جو ڈسٹریبیوشن ہوتی ہے اس کے اوپر ہوتا ہے کبھی کبھی.
اچھا,
کیونکہ کبھی کبھی اس میں اوور لیپ ہوتا ہے کہ اچھا یہ کام مجھے کرنا تھا, یہ کام آپ کو کرنا تھا, اس کے اوپر تھوڑا سا اختلاف ہوتا ہے, لیکن وہ بہت جلدی ختم ہو جاتا ہے کیونکہ ہم دونوں ایک دوسرے کو بہت اپریشیٹ کرتے ہیں کہ ایز پیپل ہم ایک دوسرے کو بہت اپریشیٹ کرتے ہیں کہ ہم ایک دوسرے کے لیے بہت کچھ کر رہے ہیں, اپنے کی کوشش کر رہے ہیں.
اور آپ کی زندگی میں جو ایک خوشگوار پن لانے میں آپ کے بچے کا کردار کتنا ہے جوڑنے میں؟
بہت زیادہ اہم ہے, ہمارا سارا فوکس اس کے اوپر رہتا ہے. اور اگر کبھی ہماری کچھ آپس میں کچھ اتنا بہت اچھے موڈز نہیں ہوتے تو ہم اس کی وجہ سے بہت اچھے موڈز رکھتے ہیں, اور ہم نے اپنے آپ میں آپس میں ہم نے یہ بالکل ڈیسیجن لیا ہوا ہے کہ ہمیں بہت کوئی بھی سرکمسٹانسز ہمیں خوش رہنا ہے, اور اس کے سامنے ہمیں یہ بتانا ہے کہ ہم بہت خوش ہیں.
اچھا, کیونکہ یہ آپ سمجھتی ہیں
وہ چیز بہت امپورٹنٹ ہے,
آپ سمجھتی ہیں کہ بچے کے لیے یہ بہت ضروری ہے کہ گھر کا ماحول خوشگوار ہو اور اس کی امی اور اس کے ابو خوش نظر آئیں تو وہ بھی خوش رہے گا. اور خوش رہنے کے لیے انسان سب کچھ کرتا ہے جو آپ نے کیا, محنت کی, اور اپنی ذہانت سے اور اپنی محنت سے آپ اس مقام تک پہنچے کہ فل برائٹ اسکالرشپ کے تحت یہاں پر امریکہ میں پی ایچ ڈی کی ڈگری حاصل کرنے کی کوشش میں مصروف ہیں. آج کا پروگرام سمیٹنے کا وقت ہوا. بہت شکریہ فریحہ سلمان صاحبہ. ہم اپنے سننے والوں کو بتا دیں کہ وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں زندگی میں آج ہماری مہمان تھیں امریکی حکومت کے فل برائٹ اسکالر پروگرام کے تحت یہاں پنسلوینیا اسٹیٹ یونیورسٹی میں لرننگ ڈیزائن اینڈ ٹیکنالوجی میں پی ایچ ڈی کرنے والی پاکستانی اسکالر فریحہ حیات سلمان. ہماری مہمان فریحہ حیات سلمان دنیا کے تین بر اعظموں ایشیا, یورپ اور امریکہ کے ہائر ایجوکیشنل انسٹیٹیوٹس میں تعلیم, تدریس اور ریسرچ کا تجربہ رکھتی ہیں. وہ یونیورسٹی آف کراچی سے انگلش لنگوسٹکس میں اور یونیورسٹی آف لندن کے انسٹیٹیوٹ آف ایجوکیشن سے ایجوکیشنل اینڈ سوشل ریسرچ میں ڈسٹنکشن کے ساتھ ماسٹرز کر چکی ہیں. فریحہ حیات سلمان آغا خان یونیورسٹی پاکستان کے انسٹیٹیوٹ فار ایجوکیشنل ڈیولپمنٹ کے ایم ایڈ پروگرام کی فیکلٹی ممبر رہ چکی ہیں. لندن کے امپیریل کالج میں ریسرچ اسسٹنٹ رہ چکی ہیں. برک بیک کالج یونیورسٹی آف لندن میں تدریس کے فرائض سر انجام دے چکی ہیں. امریکہ کی پنسلوینیا اسٹیٹ یونیورسٹی میں موبائل ٹیکنالوجیز لرننگ پروجیکٹ کی ریسرچ فیلو رہ چکی ہیں. اور اسی یونیورسٹی میں اس وقت پی ایچ ڈی کر رہی ہیں جو فوکسڈ ہے ڈیجیٹل گیم لرننگ پر. فیس بک پر سوال پوسٹ کرنے اور اس پروگرام کو سننے کے لیے ہمارا لنک ہے facebook.com/hardamrawahaizindagi اور ہمارا دوسرا لنک ہے facebook.com/yasminjameelv. ہمارے پروڈیوسر تھے بی جمیل اور انجینئر تھی نشوان کالی. یاسمین جمیل کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں.